কথা সংসার শুনলে কথাহরুকো সংসার হয়ো কথা সংসার যাহা তপাই শুননু হুনেছ বিবিধ কথা নিবন্ধ নিয়াত্রা সংস্মরণ ভাবনা র উপন্যাস ইন্টারনেট কো রেডিও স্টেশন www.nepaliradio.org মা কথা সংসার
নেপালী অনলাইন রেডিও হিমালী স্বরহরুকো প্রস্তুতি হো কথা সংসার। কথা সংসারমা আজ আমি রাশি পাণ্ডেলে পঠাউনু ভয়েকো কথা দেউকীকো পহিলো ভাগ প্রস্তুত করতেছৌ। রাশি পাণ্ডেলে ইয়ো কথা হামিলাই চাবহিল সাথ কাঠমান্ডুবাট পঠাউনু ভয়েকো হো। ইয়ো কথা গরিমা বর্ষ চার অঙ্ক ছ পূর্ণাঙ্ক বয়ালিশ জ্যেষ্ঠ 2043 র পুনঃপ্রকাশিত গরিমামা বর্ষ 18 অঙ্ক 5 পূর্ণাঙ্ক 209 বৈশাখ 2057 সালমা প্রকাশিত ভয়েকো থিও। কথা বাচন গর্দে হুনুহুন্ছ আস্থা তুলাধর। আউনুহোস কথা সংসারমা শুনৌ কথা দেউকীকো পহিলো ভাগ।
हिँडाइको क्रममा जब तपाईँ कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेका पाइतालाका डोबहरू पछ्याउनुहुन्छ, आफ्नो वरपरका दृश्यहरूमा महिङ्गम दृष्टिपात गर्नुहुन्छ, कहाली लागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला। पाइलाका गोरेटाहरूमा उकाली ओह्राली आइ नै रहन्छन्, भीर टाकुरा फाँटहरू परि नै रहन्छन्, तर जीवनको गोरेटोमा त उकाली मात्र छ, चढाइ मात्र छ, गन्तव्य कहाँ छ थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ मात्र हिँड्नु। हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर। जीवनको यति लामो गोरेटो पहिल्याउँदै पछ्याउँदै एक क्षण बिसाएर जब म आफ्नो चारैतिर दृष्टिपात गर्छु, आफ्नो जीवनको सिहावलोकन गर्छु, एउटा विशाल क्यानभास फैलिदिन्छ मेरो चारैतिर। ती चित्रहरू तपाईँ देख्न सक्नुहुन्न, छुन सक्नुहुन्न, तर कता कता भित्र मन मस्तिष्कमा ती चित्रहरू सगबगाउँछन्, चलमलाउँछन्। क्यानभासमा एउटा विस्तृत पहाड छ, रुख जङ्गल बस्तीहरू छन्, एउटा सम्म परेको पहाडमा मन्दिर छ भगवती मेलौली सैनीको, छेउमै झ्याम्म परेको सिलङ्गाको रुख अनि नजिकै ठुलो अग्लो साङ्लोको झुला, यत्रतत्र ससाना काठका किलाहरू गाडिएका छन् जसमा विभिन्न किसिमका विभिन्न आकृतिका घण्टहरू झुन्ड्याइएका छन्, ध्वजा पटाकाहरू फरफराइरहेका। मन्दिरको सामुन्ने विशाल चौर छ, केही गाई भैँसी बाख्राहरू चरिरहेका। चौरको छेउछाउमा ढुङ्गाको गाह्रो र स्लेटले छाएको कमेरो पोतेका घरहरू छन्, बस्ती छ, ढुङ्गा जत्तिकै बलियो शरीर र कमेरो जत्तिकै निर्मल मन भएका देउकीहरूको मेलौली। हो, तपाईँले पनि सुन्नु नै भएको होला, तल्लो सोराद, केशरपुर, मेलौली, देही गाउँ, पेरिस, जे भने पनि हुन्छ, जे नाम दिए पनि हुन्छ, वास्तविकतामा केही फरक आउन्न। बाल्यकालको सम्झना गर्छु, कति रमाइलो थियो त्यो उमेर त्यो समय। इजार बजे र म मात्र थियौँ, घरमा कोही लोग्ने मान्छे थिएनन्। बुबाको अनुहार सम्झन खोज्छु, अनेकौँ अनेकौँ अनुहारहरू आँखामा नाच्न थाल्दछन्, यीमध्ये कुन चाहिँ अनुहार मेरो बुबाको हो, थम्याउन सक्दिन, निर्क्योल गर्न सक्दिन। मेरो कुनै बुबा नै थिएनन्, कोही सिङ्गो बुबा नै थिएनन्। आफ्नै नाम दिन, माया दिन। यिनका बाबुको नाम के भनी एकपटक एउटा बाहिरिया मानिसले इजासँग सोध्यो। एकछिन अकमकिएर इजाले बताउनु भएथ्यो, संसार छन्। हो, संसार छन्। यो संसार छन् कुनै खास व्यक्तिको नाम होइन, जात होइन, कुनै खास व्यक्तिलाई यस नामले लक्षित गर्दैन। असङ्ख्य असङ्ख्य व्यक्तिहरू जो दुई चार रुपियाँको लोभ देखाएर आफ्नो वासना तृप्त गर्न आउँछन्, ती सबैको सामूहिक नाम हो संसार छन्। एक्ली छोरी थिए, बजै इजाको प्यार कसैलाई भाग लाग्दैनथ्यो। उनीहरूको माया स्नेह पोख्ने भाँडो म मात्र थिएँ। बजै निकै राम्री हुनुहुन्थ्यो, गोरी सुलुत्त परेको नाक मुख हिस्सी परेकी। आफ्नो जवानीमा उनले दिल्ली बम्बई घुमिसक्नु भएको थियो लाहुरेसँग, यसैले उहाँको बोली वचनमा मिठास थियो, व्यवहारमा शिष्टता। गाउँका इष्टमित्रहरू इज्जत गर्दथे, सल्लाह लिन्थे, अनि बाहिरबाट आएका जिज्ञासुहरू देउकीहरूको चालचलन, रीतिस्थिति, इतिहास, फाग र लोकगीतका लागि भेट गर्थे। म धेरैजसो उहाँसँगै हुन्थेँ, उहाँसँगै सुत्थेँ। इजाले त मलाई जन्म मात्र दिनुभएथ्यो, आमा त मेरो उहाँ नै हुनुहुन्थ्यो। रातभरि बजेको काखमा लुटपुटिएर उहाँको चाउरी परेको छालाका मुजाहरू खेलाउँदै म थुप्रै थुप्रै प्रश्नहरू गर्थेँ, बाल सुलभ अनेकौँ जिज्ञासाहरू पोख्थेँ। उहाँ मलाई सहर, रेल, मोटरहरूको कथा सुनाउनुहुन्थ्यो, अनि देउकीहरूको नारकीय जीवनको व्यथा बताउनुहुन्थ्यो। म राम्री त छँदै थिएँ, बजेको प्रभावले बाठी पनि हुँदै गए। 2004 सालमै यहाँ हाई स्कुल खुलिसकेको थियो। ठकुरीका छोराछोरी तथा अन्य केटाकेटीहरूसँगै मैले पनि काठको पाटीमा कमेराको मसीले क ख लेख्न सुरु गरेँ। शिक्षा प्रारम्भ भयो। देउकीको छोरीले पढेर के काम? देउकीको छोरी त देउकी नै बन्नुपर्छ। विरोधका गाई गुई पनि सुनिए, तर मेरी बजैको सामु कसैको सिप चलेन, मेरो स्कुल जान छुटेन। अहिले आफ्ना साथी सङ्गीहरू निहाल्छु, कति सुखी, कति सन्तुष्ट देखिन्छन्। ईर्ष्या जागेर आउँछ उनीहरूको जीवन देखेर। कुनै किसिमको महत्वाकाङ्क्षा, कुनै किसिमको अनुराग छैन। आधा पेट खाएर पनि कति हँसिला, कति खुसिला लाग्छन्। के शिक्षा नै दुःखको मूल त होइन? शिक्षाले चेतना जगाउँछ, स्थितिबोध गराउँछ। स्थितिबोध भएपछि मानिसहरू असन्तुष्ट हुन्छन्। यही असन्तुष्टि नै विषाद, चिन्ता तथा दुःखको जरो हो। सोच्छु, जुन दिन मैले क लेख्न सिकी, त्यही दिन बीजारोपण भयो दुःखको। म आमाको गर्भमा आउनु अघिबाटै समाजले मलाई देउकी बनाउने निर्णय गरिसकेको थियो। देउकीकी छोरी देउकी नै बन्नुपर्ने नियम चलिसकेथ्यो। 10 वर्षे उमेरको त्यो घटना आज पनि आँखा सामु छर्लङ्ग भई प्रष्टिन्छ, जुन दिन म राङ्गा बोकाहरू जस्तै भगवतीमा बलि चढाइएँ। पञ्चबलिसँगै मलाई पनि नरबलि चढाइएको भए, यसरी जीवनमा यातना, वेदना, शास्ति त सहनुपर्ने थिएन। नवरात्रिको बेला चारैतिर दसैँको उमङ्ग उत्साह छाएको थियो। भगवतीमा प्रायः सधैँ नै 10-20 राङ्गाहरू ल्याइन्थे, काटिन्थे, बलि चढाइन्थ्यो निरीह पशुहरूको, जसको रक्तले साँचेर भगवतीलाई प्रसन्न पार्ने प्रयास गरिन्थ्यो। एक दिन सायद अष्टमीको साँझ ठुलो जात्रा लागेको थियो। सैकडौँ राङ्गा बोकाहरू बलिका लागि बाँधिएका थिए। हजारौँ मानिसहरूको कोलाहलमा झ्याली नरसिंहको तुमुल ध्वनिले एउटा भयावह वातावरण सिर्जिएको थियो देवी मन्दिरमा। बलिका लागि बाँधिएका पशुहरू सँगसँगै उत्तेजित भई यताउता हेरिरहेका थिए। मलाई पनि बिहानदेखि नै उपवास राखिएको थियो। नुहाई धुवाई, नयाँ घाँग्रो र चोली लगाएर हामी सबै जाँत हेर्न गएका थियौँ भगवती मन्दिरमा। मानिसहरूको घुइँचो थियो। पण्डितहरूको मन्तर पाठ, घिउ, तिल, जौको हवनले उठेको धुवाँले म निस्सासिएथेँ। त्यहाँका पुजारीले मलाई एक नयाँ भाँडो दिँदै पानी ल्याउन अराएका थिए। पानी ल्याई मन्दिरको परिक्रमा सकेर मलाई भगवतीको सामु बसालियो। मेरै छेउमा एक अर्धवैसे साहु जस्तो मान्छे देवीको सामु पल्टी कसी हात अञ्जुली पारी बसेको थियो। अनि उसको अञ्जुलीमा पानी, तिल, कुश, फुलपातीका साथै मेरो औँला पनि समाउन लगाएका थिए पुजारीले। अनि विभिन्न मन्तर पाठ गर्दै ओम नमः स्वाहाको उच्चारण साथै उसले देवीमा सङ्कल्प दान गरेको थियो। भगवतीको तेल र टिका मेरो माथमा लगाउँदै पुजारीले भनेको थियो, आजदेखि त देवकी भइस्, अब देवीकै चाकरीमा रही तैले जीवन बिताउनु पर्छ। म विधिवत देउकी भएको थिएँ। हामी झगडा गर्दा रिस उठ्दा भन्ने गर्थ्यौँ, तेरो मुन्डामै देउताको तेल परोस्। आज त्यही गाली ममा चरितार्थ भएको थियो, जसलाई 10 वर्षीय बालिकाको क्रन्दनले रुवाईले कहाँ पखाल्न सक्दथ्यो र कहाँ बदल्न सक्दथ्यो र। कालोइ पारो, कालोइ झुन्डो, काली गाईको दही छ, जसोई लेख्यो भवानीले उसै हुन्या रहीछ। 5-7 दिनसम्म रुँदा रुँदै मैले आफ्नो भाग्यलाई, आफ्नो नियतिलाई स्वीकारेको थिएँ। पछि थाहा पाएँ त्यो साहुकारले देवीको भाकल पुरा गर्न इजालाई 4,000 दिएको रहेछ। म त पाल्तु पशु पक्षीहरू जस्तै बिक्री गरिएकी रहेछु। कस्तो हाम्रो जिन्दगी! हामीहरू भन्दा त ती पशुहरू भाग्यमानी हुन् जसलाई 2-4 चोटमै मोक्ष प्राप्त हुन्छ। पीडाको अनुभूति एक क्षणका लागि मात्र हुन्छ, अनि हुन्छ शान्ति, चिर निन्द्रा। हामीहरूले त जिन्दगीभरि त्यति नै तडपिरहनुपर्छ, बाचुन्जेल यातना सहिरहनुपर्छ अचनामा तेर्सिएर। केही मेरो जिद्दीले, केही बजेको रहरले मेरो स्कुल जान छुटेन। स्कुल गइ नै रहे। इजा अझै जवान नै हुनुहुन्थ्यो, अझै पनि कोही न कोही मानिसहरू बास खोज्दै आउने गर्थे। यसरी पाहुना आएको दिन हाम्रो घरमा चहल पहल हुन्थ्यो। माडा पाक्दथ्यो, मासु पाक्दथ्यो, रक्सी ल्याइन्थ्यो। मलाई यी सब मन पर्दैनथ्यो। घृणा लाग्थ्यो तिनीहरूको विभत्स अनुहार देखेर, तिनीहरूको व्यवहार देखेर म रिसाउँथे, बाँच्दथे। तर युगौँदेखि चलिआएको चलन, हाम्रो पेसा, हाम्रो धर्म नगरी हुन्छ र के खाने, कसरी खर्च चलाउने, मेरो मुखमा बुझो लाग्दथ्यो। मलाई सम्झना छ, जब जब म कुनै कामले इजाको कोठामा पस्थेँ, त्यस बखत 10-20 को कमाइ थापेर बजैलाई दिँदा मैले इजाको आँखामा कुनै खुसी, कुनै उत्साह पाउन्नथेँ। हृदयभरि ग्लानी विवशताको आँसु दबाएर बाहिर मेनका उर्वशीको पाठ गर्नुपर्दथ्यो इजाले। म कक्षा 8 पुगिसकेकी थिएँ। घरधन्दा सघाउँदै स्कुलको पाठ पनि चलि नै रहेको थियो। यौवन च्याउन लागिसकेको थियो ममा। काम पिपासुहरूको आँखाले मलाई बिजाउन थालिसकेका थिए। मौका पाए उनीहरू स्पर्श सुख बटुल्न खोज्दथे। मानिसहरू विभिन्न निहु गरी गरी पिठ्यु सुमसुम्याउँथे, गाला मुसार्दथे। तिनीहरूको पितृतुल्य व्यवहारमा पनि प्रेम स्नेह होइन, कामका किराहरू, घृणित बासना, अभिव्यक्तिहरू सगबगाइरहेका हुन्थे। म बुझ्ने भइसकेकी थिएँ तिनीहरूको बाहिरी आवरण च्यातेर भित्री तहसम्म च्याउन सक्ने भइसकेकी थिएँ। मलाई यी सबैदेखि वितृष्णा उठ्थ्यो, घृणा हुन्थ्यो। मेरो कक्षामा म एक्ली मात्र केटी थिएँ। जब एकपटक एउटा केटाले मसँग जिस्किन चाह्यो, हातपात गर्न खोज्यो अनि मलाई स्कुलदेखि नै मन मर्यो। मैले स्कुल जानै बन्द गरेँ। बजै ज्यादै बुढी भइसक्नु भएको थियो। घरधन्दाको काम इजाले मात्र सम्हाल्न गाह्रो परिरहेको थियो। मैले स्कुल छोडेकोमा कसैलाई गुनासो भएन। स्याल पनि घोरले हुन्छ बैँसमा, म कोर्ली पोथी झैँ राम्री हुँदै गएँ। भालेहरू पछ्याइरहन्थे मलाई, सिनोको वरिपरि गिद्ध घुमे झैँ। यी मानव गिद्धहरू जिउँदो मासु गिजोल्न रुङ्गी बसेका हुन्थे दाउ पर्खिएर। राजा गिद्ध थियो, पद्मविष्ट देवी मन्दिरको पुजारीको छोरो। पढ्थ्यो स्कुलमा, खप्पिस थियो गीत हाल्न। मसँग निहुँ पारी पारी बोल्न खोज्दथ्यो, जिस्किन खोज्दथ्यो। हरघडी मलाई पछ्याइरहेको हुन्थ्यो। सुनगाडाको माथिल्लो गहुँबारीमा घाँस काट्न लाग्दा उसले गीत हालेको थियो एकपटक। म रिसले डोको त्यही बारीमा फ्याँकेर आएकी थिएँ।
भर्खरै सुन्यौं कथा देउकीको पहिलो भाग। यो कथाको बाँकी अंश हामी पछिल्लो श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ। तपाईँलाई कथा संसार कस्तो लागिरहेको छ? आफ्नो प्रतिक्रियाहरू लेखी पठाउनुहोला हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com। आफ्नो कथा, निबन्ध र भावनाहरू कथा संसार मार्फत सबैलाई सुनाउन चाहनुहुन्छ भने तपाईँ हामीलाई आफ्नो रचनाहरू पनि लेखी पठाउन सक्नुहुन्छ। कथा वाचन गर्नुभएकोमा आस्था तुलाधरलाई धेरै धेरै धन्यवाद। कथा संसारमा फेरि अन्य कथाहरू बोकेर आउने नै छौँ। अहिलेलाई हाम्रो अन्य विविध कार्यक्रमहरू सुन्दै गर्नुहोला।
हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक।